अभिवादन मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक साता यसै समयमा रेडियो नेपालका साथसाथै इन्सेक अनलाइन .org लगन गरी संसारका जुनसुकै स्थानमा पनि चाहेका बेला सुन्न सक्नुहुन्छ। त्यसै गरी facebook.com/insekradio मार्फत पनि सुन्न र हामीसँग जोडिन सक्नुहुन्छ।
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनले खोक्दा वा हाँस्यौं गर्दा उत्पन्न भएको श्वास प्रश्वास जन्य सूक्ष्म थोपाहरूबाट भाइरसबाट संक्रमित सतह र वस्तुहरू छुँदा कुनै पनि स्थान तथा सतहमा कयौं घण्टासम्म COVID-19 भाइरस जीवित रहन सक्छ, तर सामान्य कीटाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।
कोरोना भाइरसका लक्षणहरू के हुन्?
ज्वरो आउनु, खोकी लाग्नु, स्याहस्या हुनु, जटिल अवस्थामा यसको संक्रमणले निमोनिया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ।
संक्रमणको जोखिमबाट जोगिन के गर्नुपर्छ?
नियमित रूपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जीवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्। खोक्दा वा हाँस्यौं गर्दा कुहिनु वा कागजी रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्। रुगा, खोकी वा फ्लूका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्। आफू वा आफ्ना बालबालिकामा ज्वरो, खोकी वा सास फेर्न कठिनाई भएमा तुरन्तै स्वास्थ्य सेवा लिइहाल्नुहोस्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, केन्द्र कार्यालय काठमाडौँ।
विश्वमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण भनेकै स्वास्थ्य अनुशासन तथा व्यवहारको अनुसरण हो। अन्य स्वास्थ्यको अनुशासन जस्तै मानसिक स्वास्थ्यमा पनि निकै सचेततापूर्वक व्यवहारको अनुसरण आवश्यक हुन्छ। आजको कार्यक्रममा कोरोना महामारी र मानसिक स्वास्थ्यका बारेमा द स्कूल अफ साइकोलोजी नेपालका अध्यक्ष मनोविद डाक्टर नरेन्द्र सिंह ठगुनासँग गरिएको कुराकानी प्रस्तुत गर्छौं। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं लकडाउनमा महिला तथा बालिका हिंसाका घटनाका बारेमा इन्सेकले जारी गरेको तथ्य तथ्याङ्क सम्बन्धी सामग्रीबाट। लकडाउनका 54 दिनमा नेपालमा महिला तथा बालिकामाथि भएका हिंसाका घटनामा 502 जना पीड़ित भएका अभिलेख इन्सेकले गरेको जनाएको छ। इन्सेकले लकडाउनको शुरू दिन 2076 चैत 11 गतेदेखि 2077 साल जेठ 3 गतेसम्मको अवधिमा अभिलेख गरिएको तथ्याङ्कलाई जेठ 7 गते सार्वजनिक गरेको प्रतिवेदनमा सो तथ्याङ्क उल्लेख गरिएको छ। लकडाउनको यो अवधिमा परिवारजनबाट 23 जना महिलाको हत्या भएको घटना पनि इन्सेकले अभिलेख गरेको छ। त्यसै गरी घरेलु हिंसाका घटनामा 239 जना पीड़ित भएका इन्सेकले जनाएको छ। यो अवधिमा बलात्कारका घटनामा 64 जना महिला सहित 169 जना, बलात्कार प्रयासका घटनामा 20 जना महिला, यौन दुर्व्यवहारका घटनामा 46 जना बालिका सहित 51 जना पीड़ित भएका घटना इन्सेकमा अभिलेख छ। यो अवधिमा सबैभन्दा बढी बागमती प्रदेशमा 154 जना र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा 22 जना महिला तथा बालिका पीड़ित भए प्रतिवेदनमा भनिएको छ। प्रतिवेदन insekonline.org मा उपलब्ध छ।
हात धुने उत्तम तरिका के हो?
बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गे साबुन लगाउने, हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एक पटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने, नियमित रूपमा हात धुनुहोस्, खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुछ्नु, खोक्नु, हाँस्यौं गर्नु र शौचालय जानु आदि गरिसकेपछि। यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।
कोरोनाबाट बचौं र बचाऊ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, केन्द्र कार्यालय काठमाडौँ।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ द स्कूल अफ साइकोलोजी नेपालका अध्यक्ष मनोविद डाक्टर नरेन्द्र सिंह ठगुन्नासँग गरिएको कुराकानी।
अहिले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका कारण मान्छेहरू संक्रमित हुने क्रम पनि बढ्दो छ। त्यो सँगसँगै मानसिक स्वास्थ्यमा पनि असर पर्ने विभिन्न खालका प्रक्षेपणहरू सुनिन्छन् र यस्ता खालका महामारी पछि मान्छेमा मानसिक स्वास्थ्य कमजोर भएका घटनाहरू पनि धेरै छन्। अहिले चाहिँ को अवस्था कस्तो देख्न सकिन्छ?
तपाईँले भने जस्तो जुन प्रक्षेपणहरूको कुरा गर्नुभएको छ त्यो चाहिँ डेफिनेटली कुनै पनि डिजास्टर पछि कुनै पनि यस्ता महामारीहरू या कुनै पनि प्रकारका जुन यो अकल्पनीय घटनाहरू घट्ने गर्दछन् त्यसपछि चाहिँ सामान्यतया मानसिक स्वास्थ्यमा चाहिँ असरहरू चाहिँ प्राय देखिने गर्दछ या मानसिक स्वास्थ्यको जोखिम चाहिँ कम्पेरिटिभली बढी हुन्छ र यो महामारी पछि चाहिँ धेरै यससँग सम्बन्धित अब हाम्रो दैनिकीसँग सम्बन्धित विभिन्न कुराहरूलाई चाहिँ यसले असर पारेको हुँदाखेरि डेफिनेटली अब जुन प्रकारले बाहिरको डब्ल्युएचओ लगायतका मानसिक स्वास्थ्यसँग सम्बन्धित काम गर्ने विभिन्न संघ संस्थाहरूले गरेको प्रक्षेपणमा पनि विभिन्न प्रकारका मानसिक स्वास्थ्य समस्याहरूको जोखिम चाहिँ बढ्न सक्छ भनेर जस्तै अब यसमा कस्ता प्रकारका मानसिक स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना छ भने एउटा चाहिँ अब यो स्ट्रेसको लेभल बढ्ने अनि त्यसपछि एन्जाइटीको समस्याहरू त्यसै गरेर डिप्रेसनको समस्याहरू अनि आत्महत्याको जोखिमहरू बढ्न सक्ने अनि आघात गर्ने घटनापछिको तनाव भन्छौँ हामी जसलाई पिटिएसडी पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर भनेर भन्ने गरिन्छ त्यसको चाहिँ वृद्धि हुने सम्भावना छ भने त्यसै गरेर ओसिडी अब्सेसिभ कम्पल्सिभ डिसअर्डर भनेर चाहिँ यो पनि चिन्ता मनोरोगको चाहिँ एउटा प्रकार हो त्यो हुन सक्छ अनि त्यसै गरेर धेरै व्यक्तिहरूमा चाहिँ इटिङ डिसअर्डरसँग सम्बन्धित अनि त्यसै गरेर चाहिँ स्लिपिङ डिसअर्डरको इस्युहरू चाहिँ कम्पेरिटिभली बढ्न सक्ने हुन सक्छ भन्ने प्रकारको चाहिँ धेरै अध्ययनहरूले भनेको छ र हुँदाहुँदा यो आत्महत्याको जोखिमको कुरा गर्ने हो भने अब यो लकडाउनको पिरियडमा चाहिँ आत्महत्याको जोखिम कम्पेरिटिभली कम देखिएको जस्तो देखिए पनि लकडाउन खोलिसकेपछिको अवस्थामा चाहिँ आत्महत्याको जोखिम चाहिँ 50% इन्क्रिज हुन सक्ने सम्भावना छ भन्ने प्रकारको चाहिँ अमेरिकन साइकोलोजिकल एसोसिएसनको पनि प्रोजेक्सन भएको हुँदा मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न अप्ठ्यारा जोखिमहरू चाहिँ रहने सम्भावना चाहिँ रहन्छ सर।
अब यस्ता खालका जोखिमलाई न्यूनीकरण गर्नका लागि जोखिमबाट मुक्ति पाउनका लागि आम नागरिकहरूले पनि केही उपाय अप्नाउन सक्छन् होला, ती के उपाय हुन सक्छन्?
धेरै कुराहरू गर्न सकिने हुनसक्छ। यस्तोमा चाहिँ एउटा त महत्वपूर्ण कुरा के हो भने धेरै नराम्रा कुराका बिचमा पनि राम्रो कुरा केही खोज्ने, खास गरेर भन्न खोजेको कुरा के हो भने यो लकडाउन आफैमा चाहिँ नराम्रो घटना हो, यसले चाहिँ हामीलाई धेरै नेगेटिभ असरहरू दिएको छ, तर यो लकडाउनको बिचमा पनि हामीले यसलाई चाहिँ अवसरको रूपमा चाहिँ लिन सकियो भने जसरी अवसरको रूपमा भन्नाले यहाँनिर मैले भन्न खोजेको कुरा के हो भने धेरै व्यक्तिहरूले चाहिँ आफ्नो सेल्फ केयरको लागि चाहिँ टाइम दिने अवस्था थिएन, पहिले परिवार चाहिँ सफिसियन्ट मात्रामा चाहिँ समय दिन पाएको अवस्था थिएन। यस्तो बेलामा चाहिँ खास गरेर हामीले के कुरा ध्यान दिन सकियो भने आफूले चाहिँ जुन राम्रो सकारात्मक सामना गर्ने सिपहरू अप्नाउन सक्ने हुनसक्छ। जस्तै यसमा के हुनसक्छ भने बिहानदेखि बेलुकीसम्मको चाहिँ दैनिकीलाई चाहिँ ध्यान दिने, बिहानदेखि हामी घरबाट काम गरिरहेछौँ, सबै कुरा घरबाट भइरहेछ, त्यस्तो बेलामा चाहिँ हामीले के कुराहरू बढी फोकस गर्न सक्नु पर्यो भने बिहानदेखि बेलुकीसम्मको एउटा स्केड्युल बनाएर त्यो स्केड्युलमा पनि सेल्फ केयरका तरिकाहरूलाई ध्यान दिने, क्रिएटिभनेसका कुराहरू, क्रिएटिभनेस भनेको चाहिँ जसरी अब हाम्रो गाउँघरमा या हाम्रो संस्कृतिमा चाहिँ विद्यमान विभिन्न प्रकारका चाहिँ सकारात्मक तरिकाहरू जुन छन् ती तरिकाहरूलाई पनि इन्गेज गर्ने, घरमा बालबालिकाहरू केटाकेटीहरू हुनुहुन्छ भने उहाँहरूसित चाहिँ क्वालिटी टाइम चाहिँ प्रोभाइड गराएर आफूलाई चाहिँ मन लागेको सौखका कुराहरूलाई चाहिँ पुरा गर्नको लागि चाहिँ दिनभरिमा चाहिँ जसरी 15-20 मिनट चाहिँ समय निकालेर जसरी अब कसैलाई पढ्न मन लाग्छ भने आफूलाई मन परेको किताबहरू चाहिँ पढ्ने, जसरी कसैलाई चाहिँ किचनमा खाना बनाउन मन लाग्छ भने या त्यस्तो रेसिपीहरू बनाउने सौख छ भने उहाँहरूले चाहिँ नयाँ नयाँ रेसिपीहरूलाई चाहिँ ट्राई गर्ने, अनि कसैलाई लेख्ने सौख छ भने यसलाई चाहिँ समय सदुपयोग गर्दै चाहिँ लेख्ने कुरामा चाहिँ क्रिएटिभनेसमा चाहिँ फोकस भएर चाहिँ हामी हाम्रो दैनिकीलाई चाहिँ राम्रो बनाउन सक्छौँ भने सँगसँगै अर्को महत्त्वपूर्ण कुरा चाहिँ हामीले यस्तो बेलामा चाहिँ ध्यान दिनुपर्ने भनेको चाहिँ हामीले ब्यालेन्स डाइट र स्वहेरचाहका तरिकाहरूमा चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ। खास गरेर अब यो ब्यालेन्स डाइट भन्नाले अब हामीले चाहिँ किनकि अहिले हामी घरभित्र छौँ अनि केही काम छैन, त्यो भएको कारणले गर्दाखेरि बेला बेलामा चाहिँ हामी केही न केही खाइराख्ने र त्यसले गर्दाखेरि चाहिँ हाम्रो क्यालोरी बर्न गर्न गाह्रो हुने भएको कारणले गर्दाखेरि हामीले के भने खानेकुरामा पनि बिस्तारै कन्ट्रोल गर्नु पर्यो र आफ्नो सकारात्मक व्यक्तित्व विकास भनौँ न सकारात्मक मानसिक स्वास्थ्य विकासको लागि चाहिँ हामीले यो मनको कुरा त्यो मनले बुझ्ने नेटवर्कसित चाहिँ कुराकानी गर्ने अनि हाम्रो मैले अघि पनि भने हेल्दी रुटिनहरू चाहिँ क्रिएट गर्ने त्यस्ता व्यक्तिहरू जसले गर्दा कहिले कहिले चाहिँ हामीलाई गाह्रो अप्ठ्यारो हुने गर्दछ, यानि कि टक्सिक इन्फ्लुएन्स दिन सक्ने खालका व्यक्तिहरू हुन्छ, जसरी कहिले कहिले हुन्छ नि हाम्रो खुट्टा तान्ने प्रवृत्ति भएका साथीहरू सङ्गतहरूबाट चाहिँ हामीले जोगिनु पर्यो, अरूलाई चाहिँ सहयोग गर्न सकिने हुने भयो, अनि आफ्नो फिलिङ जस्तो विचार आइरहेछ त्यो फिलिङलाई चाहिँ एक्सेप्ट गर्ने क्या. यति कुरा गर्यो भने हामी सम्भवतः चाहिँ यस्तो बेलामा आफ्नो मानसिक स्वास्थ्य चाहिँ राम्रो राख्न सक्छौँ.
समग्रमा भन्नुपर्दा चाहिँ फुर्सदको समयलाई सदुपयोग गरेर केही न केही काम गर्ने र नकारात्मक सोचबाट अलग रहन सक्यो भने मानसिक स्वास्थ्यबाट पीडित हुनबाट जोगिन सकिन्छ.
तपाईँले भने जस्तै किनकि जति पनि मानसिक स्वास्थ्य समस्याहरू देखिने गर्छन् त्यसमा चाहिँ नकारात्मक सोचको महत्वपूर्ण भूमिका हुन्छ. खास गरी आफूप्रति नकारात्मक हुने, अरूप्रति नकारात्मक हुने र परिस्थितिप्रति नकारात्मक हुने परिवृत्ति भएका मान्छेहरूमा चाहिँ साइकोलोजिकल प्रब्लमहरू देखिन सक्ने सम्भावना भएको कारणले गर्दाखेरि सकारात्मक सोचका साथ अगाडि बढ्ने र सँगसँगै आफूलाई जस्तो फिल भइरहेको छ त्यसलाई चाहिँ एक्सेप्ट गर्ने, अहिले यो जुन महामारीसँग सम्बन्धित धेरै मिडियाहरूको चाहिँ एक्सपोजरबाट चाहिँ टाढा बस्ने भनेको हेर्नै पर्यो भने बिहान बेलुकी एक दुईचोटि पाँच दस मिनटको लागि चाहिँ न्युज हेर्ने के भएको छ भनेर हेर्ने, नभए चाहिँ विभिन्न यो सोसल नेटवर्किङ साइटहरूमा पनि हामीले सधैँ महामारीको बारेमा मात्रै घटनाहरूलाई हेऱ्यौँ भने त्यसले चाहिँ हाम्रो मानसिक स्वास्थ्यलाई चाहिँ नकारात्मक असर पार्न सक्छ. सो हामीले त्यसबाट चाहिँ बस्नुपर्ने हुन्छ.
सरसर्ती हेर्नु पर्दाखेरि हामीले भुइँचालो पछाडि पनि मानसिक स्वास्थ्यको समस्या अलिक बढी नै बेहोर्यौँ अरू बेलाको भन्दा. नेपालमा चाहिँ अरू देशको तुलनामा मानसिक स्वास्थ्यबाट पीडित हुनेहरूको संख्या दर चाहिँ अलिक कमै पाउने हो.
72 सालको भूकम्पकोलाई आधार मानेर हेर्ने हो भने कुनै पनि घटनापछि चाहिँ के हुन्छ भने घटनाबाट प्रभावित भएका व्यक्तिहरू मध्ये करिब करिब चाहिँ 8-10% जति व्यक्तिहरूमा चाहिँ पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर भनेर चाहिँ जुन आघातजन्य घटनापछिको तनावको अवस्था देखिन सक्छ भनेर चाहिँ वेस्टर्न कन्ट्रीहरूमा गरिएका अध्ययनहरूले चाहिँ भन्छ. तर हाम्रो जसरी त्यो भूकम्पपछिको यदि हाम्रो यसको तथ्याङ्कलाई ठुलो सर्वेहरू रिसर्चहरू गरिएको अवस्था त छैन र टुक्राटाक जुन रिसर्चहरू गरिएको छ त्यसको फाइन्डिङलाई हेर्ने हो भने पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डरको समस्या चाहिँ 4-5% भन्दा बढी नभएको भन्ने प्रकारको देखिएको हुँदाखेरि अब यसमा महत्वपूर्ण कुरा के हुन सक्छ भने यस्तो बेलामा चाहिँ हाम्रो सामाजिक सांस्कृतिक कल्चरल रेजिलियन्सी स्किल भनेर भन्छौँ, यानि कि हाम्रो संस्कृतिमा चाहिँ पहिलेदेखि नै हाम्रा त्यस्ता मेकानिजमहरू छन् जुन मेकानिजममा चाहिँ के हुन्छ जसरी यस्तो गाह्रो अप्ठ्यारो भएको बेलामा हामीलाई सहयोग गर्ने हुन्छ, साइकोलोजिकली चाहिँ सहयोग गर्ने प्रकारका मेकानिजम छन्. जस्तै तपाईँ हामी चाहिँ हाम्रो कुनै गाह्रो अप्ठ्यारो भयो भने चाहिँ हामी सामूहिक रूपमा चाहिँ एक दोस्रोलाई चाहिँ सहयोग गर्न अगाडि जाने गर्दछौँ अनि त्यसै गरेर चाहिँ हामी विभिन्न हाम्रो धार्मिक आस्था अनुसार चाहिँ पूजा पाठ भजन कीर्तन विभिन्न प्रकारका यस्ता क्रियाकलापहरू गर्ने गर्दछन्. ती कुराले गर्दाखेरि चाहिँ कल्चरल रेजिलियन्सीलाई चाहिँ हाम्रो इन्हेन्स गर्यो, जसले गर्दाखेरि चाहिँ हाम्रो जुन नेगेटिभ थटहरू डेभलप हुनुपर्ने हो त्यो चाहिँ कम्पेरिटिभली कम हुने भएको कारणले गर्दाखेरि सहयोग मिलेको हुनसक्छ. किनकि रिसर्चले के भन्छ भने जो व्यक्ति चाहिँ धार्मिक क्रियाकलापहरूमा चाहिँ साप्ताहिक रूपमा चाहिँ बढी इन्गेज हुने व्यक्तिमा सुसाइडको रिस्क चाहिँ नहुने व्यक्तिको भन्दा चाहिँ 5-10 गुणा चाहिँ कम हुने गर्दछ भन्छ क्या. जसरी बाहिरतिर गरिएको अध्ययन त्यो कारणले गर्दाखेरि हामीसित सांस्कृतिक रूपमा चाहिँ मान्य हुने त्यस्ता विभिन्न मेकानिजमहरू क्रियाकलापहरू हामी अलरेडी गर्ने भएको कारणले गर्दाखेरि हामीलाई चाहिँ यो पेन भुलाउनुको लागि या दुःखलाई बिर्सिनुको लागि चाहिँ सहयोग मिल्ने भएकोले हामीलाई चाहिँ पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डरको चाहिँ जुन रिस्क छ त्यो रिस्क कम्पेरिटिभली कम भएको चाहिँ देखिन सक्छ, त्यो आधार मान्न चाहिँ सकिन्छ.
समग्रमा भन्नुपर्दाखेरि चाहिँ परिस्थितिलाई सकारात्मक रूपले जसले बुझ्न सक्छ त्यो मानसिक स्वास्थ्य पीडित हुँदैन र जसले बुझ्न सक्दैन त्यसमा बढी सम्भावना हुन्छ.
इन्डिभिजुअलिस्टिक सोसाइटी र कलेक्टिभिस्टिक सोसाइटी भन्छौँ. इन्डिभिजुअलिस्टिक सोसाइटी भनेको चाहिँ आफूमा मात्रै केन्द्रित हुने हुन्छ. कलेक्टिभिस्टिक सोसाइटीमा चाहिँ हामी आफ्नो र सँगसँगै चाहिँ समाजको लागि चाहिँ बढी काम गर्ने भएको कारणले गर्दा हामीसित चाहिँ यो अरू व्यक्तिसितको चाहिँ जुन के हुन्छ सम्बन्ध हुन्छ या सामाजिक सम्बन्ध या सामाजिक सञ्जाल जुन हुन्छ हाम्रो कम्पेरिटिभली स्ट्रङ छ. अरू व्यक्तिसित कनेक्ट भएर हामीलाई गाह्रो भएको कुरा हामी सजिलै सेयर गर्ने गर्दछौँ. हामीसित चाहिँ त्यो एक्सेप्टेन्सको कल्चर भएको कारणले गर्दाखेरि चाहिँ हामीमा अलि त्यो रिस्कहरू चाहिँ कम भएको हुनुपर्छ जस्तो मलाई लाग्छ.
हस्, समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ. अब हामी यही कार्यक्रम मार्फत सबैजनालाई आफ्नो स्वास्थ्यको केयर गर्न र मनमा आएका कुरालाई सेयर गर्न अनुरोध पनि गर्छौँ.
अहिले तपाईँले सुन्नुभयो द स्कूल अफ साइकोलोजी नेपालका अध्यक्ष मनोविद डाक्टर नरेन्द्र सिंह ठगुन्नासँग गरिएको कुराकानी.
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ. के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त एकपटक ध्यान दिएर सुनौ है त.
हात नमिलाउने त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, 1 मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नसुने र बिरामी घर पालुवा जनावरको सम्पर्कमा पनि नजाने, भीड़भाड़मा नजाने, कपड़ाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने.
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक केन्द्र कार्यालय काठमाडौँ.
हवस् त यसका साथसाथै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट विशालजी पालिखे र म रमेश प्रसाद तिमल सिन्हा पनि बिदा हुन्छु। स्वास्थ्य अनुशासनले कोरोना परास्त गरौं। शुभ साता।